कि किस कदर किसी भी खानदान में खानदानी मस्बा का होना जरूरी है। और आज पूरी दुनिया में क्रिश्चियन वर्ल्ड जो है जिस तेजी से सेक्युलराइजेशन का शिकार हो रही है, जो इस बात का सबूत है कि मादियत में अपने हाथ बड़े मजबूती से जड़े हुए हैं। मटीरियलिज्म जो है वो आहिस्ता 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 अपने पंजे गाड़ता चला जा रहा है और खानदानों से मस्बे जो मसीह के खुदा के मस्बे हैं वो उठ चुके हैं और नतीजतन वहां पर कई एक ऐसे माबूदों के मस्बे हैं जो नजर नहीं आते मगर हम उनकी वर्शिप कर रहे होते हैं। वो हसद के, लालच के, बुग़्ज़ के, मादियत के, झगड़ों के मस्बे, कई एक ऐसी ऑल्टर्स हैं वो एस्टैब्लिश देम without knowing that they are existing even in our own families. और वो altars पे हम चढ़ावे चढ़ाते हैं बगैर जाने हुए कि ये खुदा को नाराज और नाराज कर रहे हैं। और एक मसीही के घर में मसीही मस्बा मसीह की एग्जॉल्टेशन के लिए, उसकी बढ़ोतरी के लिए, उसके जलाल के लिए, उसकी हजूरी के लिए कायम होना चाहिए। आमीन। आगे बोले हालेलुया। गुज़श्ता इतवार हमने बात की थी फैमिली ऑल्टर्स के जो ऑब्जेक्टिव्स हैं, उनमें से चार चीजें हमने डिस्कस की थी कि किस कदर फैमिली ऑल्टर जो है मस्बा जो है खानदान के अंदर जरूरी है और वो किन चीजों को किसी भी खानदान के अंदर डेवलपमेंट करता है और किन चीजों को जो है वो मेरे और आपके दरमियान में रखता है और किस तरह से एक मसीही फैमिली और मसीही खानदान जो है वो मसीह में एस्टैब्लिश होता है। ये चुनौती है ईमानदारों के लिए, ये चैलेंज है, बिलीव कीजिए, ये चैलेंज है ईमानदारों के लिए कि हम क्या इस काबिल है कि अपने घर में उस खुदा को जलाल दे जिसने वो घर हमें दिया हुआ है। आइए चंद एक बातें पढ़ेंगे। पैदाइश की किताब उसका 12वां बाब उसकी 7वीं आयत, भाई सलीम प्लीज पढ़ने में राजमय कीजिएगा। बुक ऑफ जेनेसिस चैप्टर नंबर 12 वर्स नंबर 7 जी।
तब खुदावन ने इब्राहिम को दिखाई देकर कहा कि यही मुल्क मैं तेरी नस्ल को दूंगा,
यही मुल्क में तेरी नस्ल को दूंगा।
और उसने वहां खुदावन के लिए जो उसे दिखाई दिया था एक कुर्बानगाह बनाई।
जी पढ़ते जाइए।
और वहां से कूच करके उस पहाड़ की तरफ गया जो बैतुल के मशरिक में है और अपना डेरा ऐसे लगाया कि बैतुल मगरिब में की मशरिक में पड़ा। और वहां उसने खुदावन के लिए एक कुर्बानगाह बनाई और खुदावन से दुआ की और इब्राहिम सफर करता करता जनूब की तरफ बढ़ गया।
आमीन। पैदाइश की किताब उसका 12वां बाब और उसकी 7वीं से 9वीं आयत तक। तब खुदावन ने इब्राहिम को दिखाई देकर कहा यही मुल्क मैं तेरी नस्ल को दूंगा। कौन सा मुल्क? मुल्क कनान। क्योंकि ये प्रॉमिस्ड लैंड जो है, ये खुदा ने जो उससे वादा किया था कि इब्राहिम अपने खानदान को, अपने घराने को, सबको छोड़ इस कश्तियों की ओर से निकल और जो मुल्क मैं तुझे दिखाऊंगा वहां पर जाना। और वो कश्तियों की ओर से निकला और केनान की तरफ, हारान से निकला और केनान की तरफ गया। हारान और केनान का दरमियानी फासला जो है तकरीबन 12,000 किलोमीटर से ज्यादा है। हारान और केनान का फासला, मगर एक शख्स खुदा की आवाज पे लबैक कहता है और खुदा उसे कहता है कि इब्राहिम आई वांट यू टू लीव योर फैमिली, आई वांट यू टू लीव योर ट्राइब, आई वांट यू टू लीव योर पीपल, लीव एवरीथिंग बिहाइंड एंड गो टू द प्लेस आई एम गोइंग टू शो यू। उस जगह जाकर मैं तुझे दिखाने को। उसने छोड़ा हारान को, कश्तियों की ओर से निकला और 12,000 किलोमीटर से ज्यादा फासला तय करते हुए वो किनान में आया। और किनान में पहुंचने के बाद ईमानदार का एक अमल है, सुनिएगा, کیونکہ ہم فیملی مذہبوں کے تعلق سے بات کر رہے ہیں. خاندان میں مسیحی مذہبوں کا قیام کس قدر اہم اور ضروری ہے. اور ایماندار جو ہے وہ نبی ہے، وہ رسول ہے، وہ مسیح کا ایک کہہ لیجئے چنا ہوا کوئی بھی بندہ کیوں نہیں ہے. وہ اپنے عمل سے، اپنے کردار سے، اپنی گفتگو سے، اپنی نشست پر برخاست سے ظاہر کرتا ہے کہ وہ واقعی اس کا ہے، اس کا ہے اور اسی کے لیے. اور ابراہیم کے ساتھ جو وعدے تھے ان وعدوں میں سے یہ وعدہ تھا کہ جا، جو ملک میں تمہیں دکھاتا ہوں وہاں جا. اور وہ گیا اور اس نے وہاں جانے کے بعد سنیے، وہ ملک کنعان میں آئے. یہ میں پانچویں آیت پڑھ رہا ہوں. اور ابراہیم اس ملک میں سے گزرتا ہوا مقام سکم میں مورا کے بلود تک پہنچا. اس وقت ملک میں کنانی رہتے تھے. تب خداوند نے ابراہیم کو دکھائی دے کر کہا، یہی ملک میں تیری نسل کو دوں گا. اور اس نے وہاں خداوند کے لیے جو اسے دکھائی دیا تھا ایک قربان گاہ بنائی. کیا خدا نے حکم دیا؟ کیا خدا نے اسے کہا کہ ابراہیم دس از واٹ آئی وانٹ یو ٹو ڈو، میک این آلٹر ٹو می، میرے لیے ایک آلٹر بنا. کیا نوح کو خدا نے کہا؟ نہیں. خدا نے نوح سے بھی یہ نہیں کہا نوح یو آر سپوز ٹو میک این آلٹر ٹو می. نوح نے فلڈ کے بعد ہم نے اسے سیکھا کہ جو ہی وہ کشتی سے نکلا اس نے پہلا کام یہ کیا کہ اس نے خدا کے لیے آلٹر بنائی اور اس مذبح پر اس نے شکر گزاری کی قربانی گزرانی. اس نے اپنے خاندان کو خدا کے ساتھ منسوب کیا اور اس نے یہ ظاہر کیا کہ جس نے اسے طوفان سے، فلڈ سے بچایا ہے میں اس کے لیے یہ مذبح بنا رہا ہوں. اور اس نے پریسیڈنس قائم کی اپنے خاندان کے لیے. تو سربراہ جو ہے کسی بھی خاندان کا اس نے ایگزامپلز سیٹ کرنی ہے. میں سگریٹ پیوں گا، میں ایگزامپل سیٹ کر رہا ہوں اپنے بچوں کے لیے کہ اٹس اوکے ٹو سموک and you can do it. آپ جتنا مرضی کہیں کہ بیٹا میں پیتا ہوں but you don't do it. You don't do it. I do because I got addicted to it. I got used to it. But you don't do because it's gonna be a problem for you. So you don't do it. But don't you know کہ آپ کا بچہ آپ کو دیکھ رہا ہے کہ تو پاپا کو کچھ نہیں ہونا تو میرے کو کیوں ہونا ہے نا. تو وہ بچے فالو کرتے ہیں going to follow you. اور الٹیمیٹلی جو کام میں کرتا ہوں میں اس سے جتنا مرضی روک لوں they're gonna do it. اسی لیے کتاب مقدس میں ایگزامپل سیٹ کرنے کی بات کی گئی ہے کہ ہم اپنی اولاد کے لیے، اپنی نسلوں کے لیے ایک نمونہ قائم کریں، ایک مسیحی کریکٹر کو ایگزیبٹ کریں. اور نوح نے یہی کیا. نوح کو کون سی چیز تنگ کر رہی تھی کہ وہ جوہی فلڈ اور طوفان سے نکلا، اس نے نکلتے ہی ایک مسئلہ بنایا. اور یہاں پر دیکھیے یہ شخص 12,000 kilometers سے زیادہ فاصلہ طے کر کے آیا اور جوہی وہ کنارے پہنچا ہی مین این آلٹر. اور یہ ایمانداروں کا عمل ہے، یہ راستبازوں کا عمل ہے کہ وہ اپنی لائف میں gives first priority to God. They give first priority to God. اگر ان کی لائف میں کچھ ہوا ہے، if something significant happened into their life, they want to show کہ who is the main character in their life. اور وہ God ہے، وہ خدا ہے. اگر میری لائف میں کچھ ہوتا ہے، آپ کی لائف میں کچھ ہوتا ہے، تو ایماندار اپنے کردار سے ظاہر کرے گا کہ کسے گلوری جانی چاہیے، کسے جلال جانا چاہیے. اور وہ یہوہ کے علاوہ کوئی نہیں. آمین. کوئی ہوا کے علاوہ کوئی نہیں. اس لیے ابراہیم نے لکھا کہ تب خدا نے ابراہیم کو دکھائی دے کر کہا کہ یہی ملک میں تیری نسل کو دوں گا. اب نتیجہ تک ابراہیم نے کیا کیا، وہاں پر ایک قربان گاہ بنائی. اور ابراہیم جو ہے بنیادی طور پر ایک عمل سے اپنی بیوی کو اور اپنے بچوں کو جو اس کے باطن میں، بطن میں، اپنے جسم میں یاد رکھیے. آپ کی نسل اس دنیا میں ہے یا نہیں ہے، جو کچھ آپ کر رہے ہیں آپ کے جینیٹک کو، آپ کے جینوم کو اتنا افیکٹ کرے گا کہ نسل آنے والے وقت میں افیکٹ ہوگی اور وہی کچھ کرے گا. میری بات کو انڈرسٹینڈ کر رہے ہیں؟ آپ اپنے جینیٹک ڈیزائن کو افیکٹ کرتے ہیں اپنے عمل سے, آپ اپنے کردار کو افیکٹ کرتے ہیں اپنے عمل سے. جو آپ روز مرہ کی بنیادوں پہ کام کر رہے ہیں نا, آپ کا جسم جو ہے بنیادی طور پر اس میں چینجز آتی ہیں, افیکٹ ہوتا ہے, متاثر ہوتا ہے. اور جو متاثر ہوگا, جو کوئی بھی آپ میں سے پیدا ہوگا وہ بھی متاثر ہوگا. آمین. اور وہی جینز لے کے, جینیٹک ڈیزائن لے کے, تبدیلیاں لے کے پیدا ہوگا. اسی لیے تو کہتے ہیں باپ پوت پوت پہ گھوڑا بہت نہیں تو
تھوڑا
تھوڑا, جیسی ماں ویسی بیٹی, لائک مدر لائک ڈاٹر, لائک فادر لائک سن, جیسا باپ ویسا بیٹا. کیوں؟ بایولوجیکلی جب آپ میں سے خود پیدا ہوگا تو آپ کا ڈیزائن لے کے آئے گا, اور آپ کے ڈیزائن میں اگر خدا خوفی موجود ہے, خدا کی محبت موجود ہے, خدا سے فیلوشپ کا جنون موجود ہے, تو پھر وہی کچھ آگے ٹرانسمٹ ہوگا, وہی کچھ آگے جائے گا. اور خدا نے یہی کہا تھا جاشوا سے کہ جاشوا یہاں پر پتھر لگا تھا کیونکہ یردن میں نے تمہیں پار کروایا, میں نے تمہیں پار کروایا, اور بارہ پتھر لگا تاکہ تیری آنے والی نسلوں تک یہ میسج جائے کہ کس نے یہ سب کچھ کروایا. اور یہ میسج خدا چاہتا ہے کہ ہم اپنی نسلوں کو دیں. اور ابراہیم کا یہ عمل جو تھا میرے اور آپ کے لیے نقشے قدم, کہہ لیجیے ایک ایگزامپل ہے جس کے نقشے قدم پہ مجھے اور آپ کو چلنا ہے. آمین. چار چیزیں پچھلے میسج میں ہم نے دیکھی تھی کہ خاندان میں جو مخبہ بنایا جاتا ہے وہ خاندانی مسیحی سربراہی کی علامت ہے. جو خاندانی مسیحی سربراہی ہے, کسی بھی خاندان میں خاندانی مسیحی زانوا کا ہونا بہت ضروری ہے. اور وہ باپ ہو سکتا ہے, وہ ماں ہو سکتی ہے, وہ بڑا بھائی ہو سکتا ہے, وہ بڑی بہن ہو سکتی ہے. کوئی بھی خاندان میں ایک ایسا لیڈنگ کریکٹر ہونا چاہیے جو مذبح کی اسٹیبلشمنٹ کی طرف موو کرے. سب ہو جائے دیٹ وڈ بی آسم کہ سب ایک ہی جنون ہو, مگر کتنی اتم اور کتنی بڑی بات ہوگی کہ خاندان میں باپ یہ کام شروع کرے. کیوں؟ کیونکہ خدا باپ سے توقع کرتا ہے, جسے اس نے سر بنایا ہے, جسے اس نے خاندان کا پریسٹ بنایا ہوا ہے, جسے اس نے خدا خاندان کا رہنما بنا کے بھیجا ہوا ہے. اور خدا اس سے چاہتا ہے کہ وہ اس کام کی ابتدا کرے, وہ سٹیپ آؤٹ کرے, وہ نکلے. کیونکہ یہ جو دنیا جس میں ہم رہ رہے ہیں اتنی تیزی سے تباہی کی طرف جا رہی ہے کہ ہم اندازہ نہیں کر سکتے. ہم اپنی لائف میں اس قدر مگن ہیں, ہم اس قدر مصروف ہیں کہ جو سیکولر ورلڈ میں ہو رہا ہے ہماری توجہ ہی نہیں ہے اس پہ. ہم اختتام کی طرف بڑھ رہے ہیں اور کیا کچھ لے کے بڑھ رہے ہیں وی ہیو نو آئیڈیا. وی گیٹنگ کلوزر ٹو دی اینڈ آف دی سٹوری and we have no clue at all کہ کیا ہوگا ہمارے ساتھ. تو مسیحی سربراہی خدا نے مقرر کی ہوئی ہے, اور اگر خاندان کا باپ جو ہے cannot perform the role given from above to him, believe کرے وہ رول ماں کے پاس چلا جائے گا. اگر ماں نہیں کرے گی تو بیٹے کے پاس ہونا چاہیے, بیٹا نہیں تو بیٹی کے پاس آئے گا. مگر کوئی ایک ایسا لیڈنگ کریکٹر ہونا چاہیے جو خاندان کو لیڈ کرے. کس کے لیے؟ خدا سے رفاقت کے لیے, اس سے محبت کے لیے, اس سے گلوریفائی کرنے کے لیے کہ آپ کی لائف میں جو کچھ ہو رہا ہے, خدا نے جو بڑے بڑے کام کیے ہیں, ہی وانٹس ٹو گیٹ گلوری. دوسری بات, خاندانی مذہبی اگر خاندان میں دعائیں ہو, خاندان میں پچھلے جیسے ہم پچھلی نشستوں میں بات کر چکے ہیں کہ ہم یہ بیڈ روم اس کا, یہ بیڈ روم اس کا, یہ اس کا, یہ کمرہ اس کا, یہ آفس کا, یہ اس کا, یہ بلا 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 بلا, ویئر از گاڈز پلیس. اور اس میں میں نے ایک بڑی خوبصورت ایگزامپل آپ کو دی کہ میرے بھائی جو ہیں انہوں نے ٹیبل پہ ایک چیئر ویسی خالی کر رکھ چھوڑی ہوتی ہے کہ دس از ڈیڈیکیٹڈ فار مائی گاڈ, نو ون کین سی ہم, اٹس اوکے. پیپل لوگ کہیں گے کہ تو کملا لگنا, پاگل لگنا, بٹ I dedicated this table's place for my God. ये चेयर मैंने खुदा के लिए अपनी की हुई है. No one can sit here. कोई नहीं बैठ सकता. ये सिर्फ क्या एक डेडिकेशन की अलामत है. मगर घरों में जब हम मज़बे बनाते हैं कि ये क्लोज़ेट खुदा की है, ये रूम खुदा का है, वहां पे हमारे घर के अंदर उस रूम में पिक्चर्स हो, क्रॉसेस हो लगी, आयात लिखी हो, एक एटमॉस्फेयर क्रिएट हो, सांस पड़े हो, दुआएं हो, बेटा आए वो कमरे में चला जाए, बेटी आए वो भी जाए, कि 5 मिनट की प्रेयर हो, किताबे मुकद्दस खुली हो, दुआ करें निकल जाए फिर. और ये कैसे एक एटमॉस्फेयर आप क्रिएट करेंगे आगे चल के बात करते हैं. तो खानदानी मसीही सरबराही, दूसरी बात खानदानी दुआओं और खानदानी इबादत की जो का जो कह लीजिए वजूद है वो मुकर्रर किया जाता है. तीसरी बात खानदानी ईमानी ईमान और रूहानी अफजाइश के लिए मतबे जरूरी हैं. हम वीक में एक बार चर्च आते हैं मगर हर रोज घर पे होते हैं. और यही कुछ किताब में स्तिष्णा की किताब में लिखा था कि तू सोते
जागते
और जागते हुए चलते फिरते हुए अपने काम की जगह पर जहां कहीं हो मेरा जिक्र किया करना. तो घर में हम मोस्ट ऑफ द टाइम वी स्पेंड एट होम. तो खुदा चाहता है कि हमारे घरों में वो ग्लोरी पाए. किताब मुकद्दस में क्या लिखा, मुकाशवा की किताब में, देख मैं दरवाजे पर खड़ा खटखटाता हूं और जो कोई खोलेगा
मैं उसके साथ
खाना खाऊंगा. ये बात तो हमारे दिल की है. ऑफकोर्स ये दिल की बात है कि हमें दिल के दरवाजे, भाई दिल का दरवाजा कैसे खुलेगा जब का दिल ना खुले हो. जब घर के दरवाजे बंद होंगे, जब घरों में इबादतें नहीं है, घरों में दुआएं नहीं है, घरों में बाइबल स्टडी नहीं है, ऑब्जेक्टिवली हमारी प्रेयर्स जो है वो फोकस्ड होती है. रोटी में बरकत दे दी, खाने में बरकत दे दी, पानी में बरकत दे दी, यही बरकत दे दी, खत्म. हमारी दुआओं का यही एक दायराकार है. हम बड़ी दुआ करते हैं जी. वो कड़ी दुआ है, ब्रेकफास्ट टेबल पर सारी दुआ होती है ना जी. वो दुआ करते हैं हम, जैसे हम सुबह भी दुआ करते हैं. पूछो ना कितने वक्त, जब हम खाना खाते हैं, जब हम सोते हैं, सोते हुए हम चौकीदार बना के सोने हैं, है ना, तो पूछते हैं खुदावंद सारा दिन सारी रात में करें, वो तो फिर हम चौकीदार बना दें. ये यानी वी अपॉइंट हिम टू बी आवर गार्डियन, बट फॉर अस फॉर द टाइम वी नॉट गोना डू एनीथिंग अदर देन दैट. हमने कुछ नहीं करना, ये तेरी जिम्मेदारी. तो इससे फेलोशिप क्रिएट नहीं होती, क्योंकि ये तो सेल्फ सेंटर और सेल्फिश प्रेयर्स हैं जो अपने मकसद के लिए की जाती हैं. बट इसमें कोई रफाकत और इख्तलात का जिक्र तक नहीं है. तीसरी बात खानदानी खलात को पूर्ण करना. फैमिलीज जो है वो तबाह हैं और खानदानी मजबे जो है वो फैमिलीज को यगानगत की यूनिटी की तरफ लेकर आते हैं, वननेस क्रिएट करते हैं खानदानों में. और खानदानों में भाइयों के दरमियान, बहनों के दरमियान, बच्चों के दरमियान, माँ बाप के दरमियान में जो इख्तलाफात है, ये जो खला है, गैप है, या कह लीजिए जो बड़ी बड़ी मामलात है, वो खानदानी मसला पर ही आके सॉल्व होते हैं. चौथी बात खानदानी के काम करते, फैमिली यूनिटी. पांचवी बात खानदानी मिसाइल का हल, ये भी हमने जिक्र किया कि हमारी जितनी प्रॉब्लम है हम दूसरों के पास लेकर जाते हैं, अपने खानदानी मजबा पर लेकर जाए तो खुदा जो वो उन्हें हल करेगा. छठी बात आज के लिए कि किस तरह से आप सैचुरेट कर सकते हैं अपनी फैमिली को. हमें अपने घरों में क्रिश्चियन कल्चर डेवलप करना पड़ेगा. एक मसीही कल्चर जो है वो डेवलप करना पड़ेगा. और वो किस तरह से डेवलप होगा, इसके कई एक तरीके हैं. कई एक तरीकों से हम एक फैमिली कल्चर डेवलप कर सकते हैं. और ये चैलेंज है क्योंकि हम इस दुनिया जिसमें रह रहे हैं इसमें बड़ा मुश्किल काम है कि अपने आप को बचाया है. हमारे बच्चे कन्ना जो लगा के एयर क्या कहते हैं एयरपॉड्स वगैरह लगा के सारा सारा दिन गाने सुनते हैं, सारा सारा दिन गंदे गाने सुनते हैं. मेरे बड़े भाई कहते हैं गंदे गाने सुनते हैं, गाने सुनते सारा सारा दिन गाने सुन रहे हैं और मुसलसल सुन रहे हैं. तो जब आपकी लाइफ बैलेंस्ड नहीं है ना, बैलेंस नहीं है, उसमें आहिस्ता आहिस्ता खराबियां पैदा होती हैं. और खुदा चाहता है कि हम अपने खानदान में एक क्रिश्चियन कल्चर डेवलप करें اور وہ کس طرح سے ہو سکتا ہے؟ اور یہ امن سے ہے, اٹس اے پریکٹیکل تھنگ. آپ باتوں سے نہیں کر سکتے اسے, یو ہیو ٹو ڈیولپ اٹ. آپ کس طرح سے ڈیولپ کریں گے؟ اگر ہم گھر میں صفائی کر رہے ہیں and we put the Christian music on, you can do it. مسیحی نغمے چل رہے ہیں, گیت چل رہے ہیں, آپ اپنے گھر کی فضا کو خدا کے ہاتھوں میں دے رہے ہیں, وہ پاک ہو رہی ہے اصل میں. بیسیکلی خدا کے نغمات سے یہ ایک ایٹماسفیئر ڈیولپ ہوتا ہے. اس سے آپ کرسچن میوزک کو الاؤ کریں گھروں کے اندر, اور جب آپ اس کی حمد کریں گے گھروں کے اندر اپنے گھروں میں, تو کیا آپ سمجھتے ہیں کہ اس جو کلام بولا جا رہا ہے, جو نکل رہا ہے, وہ چیزوں کو افیکٹ نہیں کرے گا؟ جب آپ کتنے خوبصورت لگ رہی ہے, ہنس گئی ہے, ہنس رہی ہے, دیکھ. What does it mean? میرے منہ سے نکلنے والا لفظ اسے اتنا افیکٹ کر رہا ہے کہ she began to smile. یعنی جو لفظ میں نے بولے ہیں انہوں نے اسے منہ پہ اسمائل جو ہے وہ پیدا کی ہے. تو جو خدا کے لفظ آپ کے گھروں میں سروائیو جو ہے وہ کہنے گونجے, ریزونیٹ کرے, دیواروں سے ٹکرائے, آپ کے کانوں سے ٹکرائے, جسم سے ٹکرائے, تو کیا آپ سمجھتے ہیں کچھ نتیجہ نہیں نکلے گا؟ نکلے. آپ پانی میں چھلانگ لگائے بھیگ کے باہر آئیں گے یا نہیں آئیں گے؟ آئیں. آپ پانی میں چھلانگ لگائے اور کہیں کہ میں نے مجھے پٹیا دیکھ لو, لک آئی ایم اوکے. آپ چھلانگ لگائے خدا کے کلام میں تو کچھ نہ کچھ آپ لے کر نکلیں گے. آپ خدا کا اس کے نغمے زبور چل رہے ہوں گے تو وہ آپ کو ایک کلچر ڈیولپ کرنے میں رانجائی کریں گے. اور پھر آپ یہ نہ سمجھیں ہم گیت گاتے نا تیرا کلام زمانے میں
خدا بند
اثر دکھا کے رہا جس بھی روپ میں آیا, اگر نغمات کی شکل میں آیا تو اثر کرے گا, اگر بولے ہوئے کلام سے آئے گا تو اثر کرے گا, اگر آپ پڑھ کے اسے بولیں گے تو اثر کرے گا, آمین سنیں گے تو اثر کرے گا. سننے والا, پڑھنے والا اور اس پر عمل کرنے والا مبارک ہوگا. سو وی ہیو ٹو ڈیولپ اے کرسچن کلچر. اور اگر سارا دن مسلسل ویڈیوز چل رہی ہیں, گانے چل رہے ہیں, فلمیں چل رہی ہیں, شوز چل رہے ہیں, of course we going to get affected by them. I'm not going to say stop doing it, just want to say balance your life and give most of your time to God, kyunki usne ye sab kuch aapko diya. Amen. Christian culture ki development ke liye aap apne gharon mein jab aap shuru karenge to of course aapke bachche bhi karenge. aapke bachche bhi karenge. اور جب ہم ہی پرہیزگاری کا شکار ہیں, کس سے پرہیزگاری؟ باقی سب تو پرہیز کر رہے ہیں, خدا کے جتنے کاموں نے میں بہت پرہیز کرتا ہوں, میں بہت پرہیزگار ہوں, گیت نہیں سنتا میں, گانے کیسے, تو اس سے کیا ہوگا؟ آف کورس ہمارا ایک کلچر ڈیولپ ہوگا. ساتویں بات, خاندانی مسیحی ورثہ کی بنیاد, مسبہ جو ہے خاندانی مسیحی ورثہ کی بنیاد پیدا کرے گا. آپ کہہ سکتے ہیں کہ یہ کیا ورثہ کیا ہوتا ہے؟ وراثت. آپ اپنے بچوں کو سب کچھ دے رہے ہیں, اگر آپ نے مسیح نہیں دیا تو کچھ بھی نہیں دیا. یو گیونگ پراپرٹی ٹو یور کڈس, اٹس اوکے, وی شوڈ. آپ بچوں کے لیے بینک بیلنس چھوڑ جائیں گے, دیٹس آسم, وی شوڈ, بہت ہے, اچھا کرنا ہے ہمیں. بٹ ایٹ دا سیم ٹائم اگر یسوع مسیح نہیں دے رہے تو کچھ بھی نہیں دے رہے. تو یہ مسیحی ورثہ جو ہے میرے اور آپ کے لیے ضروری ہے کہ ہم اپنے بچوں کو دیں, عمل سے دیں. ہم دعائیں کر رہے ہیں, ہم دعائیں ایک لیگسی چھوڑ کے جائیں گے بچوں کے لیے کہ ہمارا باپ دعا کرتے تھے, صبح 4 بجے اٹھ کے کرتے ہیں, بائبل بھی پڑھتے ہیں, میں بائبل پڑھ رہا ہوں گا, آف کورس میرے بچے بھی پڑھنا شروع کریں گے, مجھے دیکھ کے کریں گے. کیسا سست مسیحی پیدا ہو رہا ہے نا آج کے زمانے میں. گریس یعنی ہائپر گریس ڈریون جڑے لوگ نے ان کے ہاں یہ ہے یار کوئی مسئلہ نہیں, کیا ہے ہم روزانہ دن ہی کام کریے, اٹس اوکے. ہے نا بھائی, یہ کام صرف ان کا ہے جو سٹیج پہ سرو کرتے ہیں, یہ ان کا نہیں ہے. ایک مسیحی عمل جو ہے یہ ہر عام و خاص کا کام ہے. کیوں؟ کیونکہ وہ فردوس جو ہے صرف ایسے کام کرنے والے نہیں ہے, اور یسوع مسیح کا خون صرف ایک بندے کے لیے نہیں ہے, not for the leaders just, یہ خدا کا مرہ جو جہان کا گناہ اٹھا لے گا ہم سب کے لیے. تو خاندانی مسیحی ورثہ کی بنیاد کیا ہے؟ کہ آپ خدا خوف ہیں, آپ کے بچے خدا خوف پیدا ہوں گے, آپ دہلکیاں دینے والے ہیں, آپ کے بچوں کے لیے یہ خوبی پیدا ہوگی کہ ہمارے دہل ہماری ماں جو ہیں وہ دہلکی دیتے تھے, ہمیں بھی دینی. آپ کو معلوم ہے ابراہیم نے مذبح بنایا, اسحاق نے بھی بنایا, آپ کو معلوم ہے اسحاق نے بنایا, یعقوب نے بھی بنایا. خدا نے یعقوب سے کیا کہا؟ یعقوب بنا کے بھول گیا, اپنے ماموں کے پاس چلا گیا, مگر خدا نے کہا کہ یعقوب گو بیک ٹو دی آلٹر, گو بیک ٹو بیتلہم, ادھر جا اور دوبارہ بنا مذبح. یعنی اگر ابراہیم یہ ایگزامپل سے نہ کرتا تو یعقوب تک کیسے جاتا اس مذبح کی اہمیت؟ اگر آپ مذبح نہیں بنائیں گے تو آپ کے بچے کیسے بنائیں گے؟ اگر آپ دعائیں نہیں کریں گے تو آپ کے بچے کیسے کریں گے؟ اگر آپ خدا کی حضوری میں دینے والے نہیں ہیں تو آپ کے بچے کیسے دینا سیکھیں گے؟ آپ ستائش پر فوکس نہیں کرتے تو آپ کے بچے نسلیں کیسے کریں گے؟ کیسے ایماندار کرانے پیدا ہوں گے؟ مگر خدا چاہتا ہے کہ جو کچھ اس نے آپ کو دیا ہوا ہے نا, اس سے آپ اسے گلوریفائی کریں. تو وراثت میں آپ اپنے بچوں کو یہوا دیں, یسوع مسیح دیں, انہیں کہہ کے بیٹا ہمارے لیے ایک خدا باپ ہے جس نے یہ سب کچھ کیا ہوا ہے, اور جس نے اپنا بیٹا ہمارے لیے قربان کیا ہوا ہے. آمین جی. مسیح ورثہ کی بنیاد ایک خاندانی مذبح ہی رکھ سکتا ہے. ساتویں دن جانے والا چرچ میں وہ نہیں رکھ سکتا, کیونکہ ہمارا یہ دو گھنٹے کا کام جو ہے نا یہاں نکلتی آپ کے کیا بات ہے. کچھ لوگوں نے تو کہنا کیا بات ہے, کچھ نے کہنا یار بڑا سخت سی کام, بڑا مسئلہ تھا. اس سے کیا ہوگا؟ آہستہ آہستہ جیسے آپ will go back to your homes, next day آپ کی روٹین لائف سٹارٹ ہونی ہے. اتنا ہم مصروف ہیں, ہماری لائف obviously سب کی مصروف ہے, اس میں ہم آہستہ آہستہ بھولیں گے. جب ہم پریکٹیکل نہیں ہوں گے تو پھر ویک گزرے گا, پھر ایک ویک کے بعد آئیں گے ایک دو گھنٹے کی ڈائٹ لے کے, پھر اس سے کیا فرق پڑے گا؟ کچھ نہیں. جب تک ہم اپنے خاندان کے اندر یہ کام کرنا شروع نہیں کریں گے, ایک مضبوط مسیحی گھرانے کی بنیاد نہیں رکھی جائے گی, اور وہ وہی تبھی رکھی جائے گی جب ہم پریکٹیکل ہوں گے گھروں کے اندر. آمین. گھروں کے اندر, اور اس کی مخالفت ہوگی. یو آر گوئنگ ٹو بی اپوزڈ ہیویلی, بلیو می, یو گوئنگ ٹو بی چیلنجڈ بائی یور اینمی. ہی از ناٹ گونا لیٹ یو ڈو اٹ, ہی از ناٹ گونا لیٹ یو ڈو اٹ. میں نے جیسے آپ سے پہلے بھی کہا تھا کہ میں اپنا بوجھ آپ کو لے رہا ہوں, I'm not going to carry it anymore, I'm going to deliver it to you. پھر آپ پہ آپ کرتے ہیں یا نہیں کرتے, آپ اپنے خاندان میں بنیاد رکھیں. آپ کے لیے چیلنجنگ ہے, مشکل ہے, نہیں کرنے دے گا. آگے جا کے رکاوٹوں کا بھی ذکر کروں گا. خاندانی مسیحی ورثہ کی بنیاد, اور آٹھواں پوائنٹ, خاندانی مشنل مقاصد جو ہیں. ہمارے خاندانوں میں ہمارے اپنے اپنے مقاصد ہیں, اور ان مقاصد میں کیا ہے؟ ایک مضبوط بزنس ہونا چاہیے, ایک مضبوط انکم کا سورس ہونا چاہیے. وہ جاب سے آئے, وہ بزنس سے آئے, وہ فیملی انہیریٹنس سے آئے, کہیں نہ کہیں سے آئے. ہمیں یہ ہمارے مقاصد ہیں. اچھا بچہ پڑھائی کرے, تعلیم پائے, ایجوکیشن ہو, کوئی ڈاکٹر بن جائے, کوئی انجینئر بن جائے, کوئی جو ہے وہ بزنس ٹائکون بن جائے. یعنی یہ ہماری کیا ہے, مقاصد ہے فیملی کے, اور ہم اس کے لیے فائٹ کرتے ہیں, دیٹس گڈ, اور ہمیں کرنا چاہیے. مگر اس کے ساتھ ساتھ ہمارے خاندانوں میں جب مذبح بنتا ہے نا, تو ہم پھر آہستہ آہستہ مذبح سے متعلقہ جتنی بھی ذمہ داریاں, پھر ان پر بھی فوکس کرنا شروع کرتے ہیں. ایک خاندانی مشنل مقاصد ہے ہمارے, اور ہمارا مشن کیا ہے؟ اسے گلوریفائی کرنا. ہم اپنے گھر میں اپنے بچوں کے ذریعے سے اسے گلوریفائی کریں, ہم اپنی انکم سے اسے گلوریفائی کریں. خدا کا کام جو پوری دنیا میں ہو رہا ہے اور آپ پر جو ہو رہا ہے, کسی نے آپ پر پیسہ لگایا ہے, کسی نے آپ کے لیے انویسٹمنٹ کی ہے, دعاؤں کی صورت میں, روپوں کی صورت میں, اپنے وقت کی صورت میں, اور یہ مشنل مقاصد میں ہے کہ خاندان جب فیملی میں بیٹھ کے آپ کہیں تو خداوند دنیا میں اتنے مشنریز ہیں انہیں بلیس کر, یہ آپ ایک مشنل پریئر کریں گے. خداوند ہمارے چرچ کو بلیس کر, یہ مشنل پریئر ہوگی. ہمارے چرچ کی گروتھ میں ہماری رہنمائی کر, مشنل پریئر ہوگی. خداوند جتنے رسول ہیں, نبی ہیں, پاسٹرز ہیں, لیڈرز ہیں, ان کی رہنمائی کر, مشنل پریئر ہوگی. اور آپ اپنے مذبح پر قربانیاں چڑھانا شروع کریں گے, اور ورلڈ مشن جو ہے اس کے لیے آپ پھر اپنا سیکریفائسز کرنا شروع کریں. آہستہ 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 مشن سینٹرڈ ہوتے چلے جائیں گے. ہماری لائف جو ہے وہ کسی ٹریک پہ ہوگی. ہماری لائف کا کئی ایک مقاصد ہے, مگر خاندانی مذبح جو ہے آپ کو مشنل بناتا ہے, آپ کو اپنی سوچ میں تیار کرتا ہے. آمین جی, آئیے بولے ہاللویا. نمبر جی, مقصد کیا ہے؟ ایک اور مقصد خاندانی مذبح کا, آپ نے بڑی فائٹ کی ہے خاندان میں, اپنے گھر سے لڑائی جھگڑا ختم کر دیں, بے سکونی ختم کر رہے ہیں. Why we are so کہہ لو بے سکون, سب کچھ ہونے کے باوجود بھی سکون نہیں ہوتا. آپ نے کبھی تجربہ کیا, پیسہ بھی ہو, کھانا پینا بھی, امریکہ کے کھانا پینا سب کو لاتا ہے, سب کو ملے گا کھانا پینا, ہے کپڑے بھی ملیں گے, چھت بھی ہے, سب کچھ ہے, بٹ پھر ہم پھر بھی اتنے بے سکون کیوں ہیں؟ کیوں اتنے بے سکون ہیں؟ کیوں؟ کیونکہ سکون کا شہزادہ ہی ہمارے پاس نہیں ہے. We claim to be Christians, we claim to have him in our life, but جو کچھ اس کے ساتھ آتا ہے وہ ہمارے پاس نہیں ہے. امن, اطمینان, شادمانی, تحمل, روح القدس کے پھل, وہ ہمارے پاس نہیں ہے. ہم سے زیادہ بے صبرا بھی کوئی نہیں ہے. تو خاندانی مذبح جو ہے وہ ایک کہہ لیجیے ایک گائیڈنگ سٹار کا کام کرتا ہے کہ ہمیں امن کی طرف لے کر جاتا ہے, ہمیں اطمینان کی طرف لے کر جاتا ہے, ہمیں خوشحالی کی طرف لے جاتا ہے, ہمیں شادمانی کی طرف لے جاتا ہے. چاہے انگور کا درخت نہ پھلے, انگور کی تاک میں کوئی پھل نہ لگے, طویلا سے مویشی جاتے رہے, کھیت اپنا حاصل دینا چھوڑ دے, تو بھی میں خداوند میں روتا کو دروانا
خوش
بولیے گا فیلوشپ جو ہے جو مذبح سے بنتی ہے وہ نہیں. اور آپ اپنے خاندان میں مذبح لگائیں, میں یہ آپ کو پھر کہہ رہا ہوں, آپ اطمینان فیل کریں گے, تسلی فیل کریں گے, آپ کو مزہ آئے گا کہ اگر دعا کر کے آؤں خدا ان کی حضور میں بیٹھ کے آئے تو خدا بلیس کرے گا کہ نہیں کرے گا. آپ کو مزہ آتا ہے جب آپ اپنے بچوں کے لیے بیٹھ کے دعا کے بیٹا آ جاؤ سارے پریئر کریں, کتنا اچھا لگتا ہے. خود اپنے ذات میں فیل ہوتا ہے کہ وہی ڈیڑھ سال دیں آپ بہت کچھ کر رہے ہیں, اگر یہ نہیں کیا تو کچھ بھی نہیں. تو خاندانی امن جو ہے, اطمینان جو ہے, شادمانی جو ہے, وہ خاندان میں مذبح کے قیام سے پیدا ہوتی ہے, اور اس کے لیے آپ کو فائٹ کرنا پڑے گا. آمین جی, آئیے بولے ہاللویا. مذبح کے قیام میں رکاوٹیں, جلدی سے جاؤں گا, جلدی سے بڑھوں گا, جو رکاوٹیں ہیں کون سی چیز آپ کو روکتی ہے مذبح کے قیام کے لیے؟ آپ نے اپنے دل میں سوچا تھا کہ میں کروں, بٹ میں نے آپ سے پہلے کہا تھا کہ یہ چنوتی ہے, یہ بڑا مشکل کام ہے, یہ بڑا مشکل کام ہے. تو بی کنسسٹنٹ, خدا کے ساتھ چلنا, خدا کے ساتھ فیلوشپ, خدا کے ساتھ رفاقت رکھنا. ہم آسانی سے بات کر کے چلے جاتے ہیں, آسانی بڑی دعا کرتے ہیں, بڑی دعا کرتی ہے نا, ویکیاں نے نیا دعا, ہاؤ ایزی اٹ از ٹو سے, بٹ آپ کو معلوم نہیں ہے کہ بندہ کس جنگ کا شکار ہے. آپ کو معلوم نہیں ہے کہ کتنی بیٹلز جو ہے کرنی پڑتی ہیں. آپ تھوڑی دیر کے لیے امیجن کریں کہ آپ اپنے گھر میں شروع کر کے دیکھیں تو کس طرح کے آپ کو چیلنجز آئیں گے. چل جانا کیا کہ کیا مسئلہ ہوتا ہے, پہلے نکلن تو پہلے لڑائی ہو رہی ہے نا, میاں بھی آپ چیک تجھے لگتا ہے. The moment you are going to get into your car, ارب وجن کی لڑائی ہو جائے, بات چھوٹی سی کرنے سے جھگڑا ہو جائے. دیکھو آپ چرچ جا رہے ہو, بٹ دی انمی ڈز ناٹ وانٹ یو ٹو گو دیئر, وہ نہیں چاہتا. اور آپ آہستہ آہستہ جا, تمہیں نہیں جانا, تمہیں نہیں جانا, جا چلے جا, میں نہیں جانا, That's what happened. और ये एक्सपीरियंस ही रहा मुझे 29 साल हो गए मजबा से काम करते हुए. I still fight for it. Because sometimes things happen. But yet, हमें क्या करना है उस पे गालिब आके आगे बढ़ना है.
Amen.
That's what the Christian life is all about. यही है मसीही जिंदगी. इसलिए अगर चर्च जाना होगा तो रोज का मजबा लाना कितना औखा है. It's challenging. But चंद एक रुकावटें आपके दरमियान में जिक्र करता हूं. नंबर वन, सबसे बड़ी बात, कमजोर मसीही वालदैन. कमजोर मसीही वालदैन जो है ये सबसे बड़ी कमजोरी है खानदान में इबादत और दुआ के. मैंने आपसे पहले भी इसका शायद जिक्र किया हुआ है. मेरे बड़े भाई ने एक बिशप से पूछा और वो बड़े पॉपुलर है पाकिस्तान में, बड़ी खिदमत भी करते हैं. उनसे पूछा कि बिशप साहब आप दुआ कितनी करते हैं. बिशप साहब का जवाब था, ओए पादरी का सारा अमली दुआ होते हैं. हमारे सारे अमली दुआ है. और ये कितनी चलाकी से वो इस बात में से निकल गए. एक खादम का हर अमल दुआ है ये कह के निकल गए. आप थोड़ी देर के लिए सोचें, यीशु मसीह का फिर कोई अमल ना होया, मेरा भारत जाके दुआवा करता है ना, शक्ल में कोई छोड़ छोड़ के बैठ के दुआ करता था. उसे क्यों जरूरत है, उसके वजह सारे अमल ही दुआ थे. बट व्हाई ही वाज डूइंग इट, एग्जांपल सेट कर रहा है. अगर वो कर सकता है, नबी कर सकते हैं, रसूल कर सकते हैं, तो हम कौन है ये कहें कि हमारा हर अमल ही दुआ है. भाई साहब आप हाजत के लिए जाते हैं, आप दुआ करते हैं है ना? थिंक अबाउट इट, कौन सा अमल आप किसे दुआ कह रहे हैं? इसलिए दुआ दुआ जो है वो एक अमल का नाम है जिसके लिए आपको सेक्रीफाइस करना पड़ेगी. मसीही कमजोर मसीही वालदैन जो है वो यकीन जानिए अपने बच्चों से भी करते हैं, बिलीव करें. और किसी हद तक हमें क्यों, क्योंकि जब हम इन द बिगिनिंग वी डू नॉट ट्रेन आवर किड्स अकॉर्डिंगली तो रिजल्ट आपके लिए खतरनाक हो. उसकी वजह है हमने उन्हें सब कुछ, जैसे मैंने पहले किया, हम उनके लिए सब कुछ कर रहे हैं. हम उनके 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 पहनने के लिए कपड़ों का बंदोबस्त कर रहे हैं, उनको खाने पीना दे रहे हैं, उनके लिए छत दे रहे हैं, उनके लिए हर चीज मुहैया कर रहे हैं. मेरे पास ये बिजनेस है, कारोबार है, ये जॉब है, ये मेरी जगह जॉब पे लग जाएगा, ब्ला 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 सब कुछ हो जाएगा. और अगर हम थोड़ी देर के लिए सोचे, अगर बच्चे का किरदार खराब हो जाए तो वो क्या संभाल पाएगा सब कुछ? क्या वो किसी भी चीज को संभाल सकता है? वो खुद को संभाल नहीं सकता. इसलिए आप सब कुछ दे, उसके साथ साथ एक मजबा भी दिया अपने बच्चे को. राखल ने क्या किया, जब वो निकली तो अपने साथ साथ सुनिए रखान से, जब उसने अपने बाप के घर को छोड़ा, द बिगेस्ट थिंग शी डिड, सुनिएगा, वो अपने बाप को घर के छोड़ घर से छोड़कर निकली चोरी से अपने हस्बैंड के साथ. और बाइबल में लिखा है कि उसने बुत अपने बाप के चुरा लिए. सोना चांदी जेवर नो, क्या चुराया? बुत चुराया उसने. क्यों? क्यों? क्योंकि वो बुतों की इबादत करते थे, वर्शिप करती थी. ये वो आकर है जो याकूब की बीवी है, मगर इसीलिए खुदा ने कहा था कि तुम बैतल की तरफ वापस जाओ, क्योंकि तेरे तो घर का कल्चर ही तबाह हो चुका है. क्यों? क्योंकि वो एज ए फैमिली यहोवा से बिल्कुल जो थे वो डिस्कनेक्ट थे. और लाकर अपने बाप के क्या उठा के ले आए बुत, और डेकोरेशन पीस भी से ले आए कि बात नहीं है असेंबली के शायद घर में रखने वाले, वो डेकोरेशन पीसेस लेके बुत लेके आई थी. और वो इस बात की अलामत, इस बात की दलील थी कि उसका फोकस किस बात पर है, इबादत पे, चाहे वो गैर माबूदी की कर रही हो. हम जब जाते हैं, मैं इसलिए ये कह रहा हूं कि ये वो राखल है, जब यहोवा के दायरा कार में आई तो किस कदर उसने अपनी नस्ल को अफेक्ट किया है, किस कदर उसने अपनी नस्ल को अफेक्ट किया है. अगर आप अपने घरों के अंदर उसके जलाल के लिए कोई सिंबल्स नहीं रख सकते, या आपके घर का कल्चर आपको आने वाला पता ही लगे कि क्रिश्चियन ने के हिंदू ने के मुसलमान ने सिख है या बुद्धिस्ट है क्या है, हाउ दे गोना नो इट अंटिल यू टेल देम, राइट? बट कुछ साइंस ऐसे होने चाहिए, जैसे स्टेशन किताब लिखा तेरे घरों की दीवारों पर भी, तेरे घरों की दीवारों पर भी हवा का जिक्र होना चाहिए। तो क्या मतलब था? मतलब यह था कि कुछ साइंस ऐसे लगाओ तुम्हारे माथे पर जो है मेरे नाम का जो विद होना चाहिए, वो तावीज जो पहनते थे। सुना इसराइल खुदावन तुम्हारा खुदा एक ही है, इसका वो तावीज पहनते थे। तो आप क्या देंगे अपने बच्चों को? इट्स चैलेंजिंग। कमजोर मसीही वालदैन जो है उन्हें मजबूत होना पड़ेगा, अपने आप से जंग करना पड़ेगी। पहले हम खुद पे गालिब आए, फिर हम अपने बच्चों को भी कुछ देंगे। इसलिए मैं आपको चैलेंज के तौर पर कहना चाहता हूं कि खानदान का सरबराह जो है वो बच्चों को रोजाना की बुनियादों पे 10 मिनट से स्टार्ट करें आप, जस्ट फॉर 10 मिनट्स, कि रोजाना बेटा हम सब बैठ के हाथ पकड़ के दुआ करेंगे, दैट्स इट। एक वीक करके देखें, दूसरे वीक आप सिर्फ 2-3 मिनट बढ़ा दें, तीसरे वीक आप 4-5 मिनट और बढ़ाएं, दैट्स इट। आप हर रोज खुदा की दूरी में सिर्फ आधा घंटा स्पेंड करना शुरू करें, आपको मालूम पड़ेगा फर्क कितना है।
आमीन।
क्यों? क्योंकि ये अमल और उस अमल के जो असरात है वो ऊपर से आते हैं, वो ऊपर से आते हैं। तो मसीह फैमिलीज के लिए आप अपने मेज पे टेबल पे ब्रेकफास्ट बेटा इसी टेबल में बैठ के खाना है, दैट्स हाउ यू ट्रीट योर किड्स। सोफे पे बैठते बैठते ना गंद पहनेगा, उधर नहीं बैठना, वो गिराओगे तो चीज वो स्पिल करोगे। यू हैव टू बी हियर ऑन द टेबल, दैट्स इट। आप अपने बच्चों को कह सकते हैं बेटा हमने हर रोज 9 बजे बैठना है, दैट्स इट, खत्म, सिर्फ 10 मिनट के लिए, दैट्स हाउ वी ट्रेन। दूसरी बात, क्यों मैंने मसीह खानदान से शुरू किया? क्योंकि सबसे पहले पेरेंट्स की बात है, दूसरी बात दूसरे नंबर पर मैंने किसे रखा है? आपके दुश्मन को, क्योंकि उसका पहला नंबर नहीं आपकी लाइफ, इट स्टार्ट्स फ्रॉम यू, क्या आप उसे अलाउ करते हैं। दूसरे नंबर पे आपके एनिमी जो है वो इतना इफेक्टिवली बिजी है कि ही इज नॉट गोइंग टू लेट अस डू दिस, नहीं करने देगा आपको। मगर आपने क्या करना है? अब जब तक आप कमजोर रहेंगे आप उसकी सारी ही सुनते रहेंगे, सारी ही सुनते रहेंगे, सारी ही सुनते रहेंगे, और कल कर लेंगे, परसों कर लेंगे, और बिजी है आज, इस वीक बिजी है, इस वीक बिजी है, ये वीक आपका सारा सारी उम्र बिजी है, आपको मालूम ही नहीं है। आपकी सारी उम्र जो है वो मसरूफियत के हवाले कर दी गई हुई है, किसी ना किसी चीज के हवाले कर दी गई है। मगर आपको क्या करना है? आपने जो आपको ये कह रहा ना वो कल कर लेंगे, पता नहीं है कि कैन वाला जो है ना वो क्या है, वो कुआ है, कल कर लेंगे और परसों कर लेंगे, इससे क्या होता है, अगले वीक कर लेंगे, जितने इतने साल लंघे रहे वो भी लंघ जाएंगे, तो क्या होगा? दैट्स हाउ थिंग्स हैपन। तो आपका एनिमी जो है वो आपके घर में मस्बा के क्याम के खिलाफ है। खुदावन ने इस्राएल से कहा कि इन ऊंचे मुकामात पे जो नल बल के मस्बे बनाए गए हैं, जो अस्तरात देवी के मस्बे बनाए गए, इन्हें गिराओ, गोल फुल डाउन। उसे मालूम है मुखालिफ को कि यहावा जो है वो मेरे मस्बे नहीं बनाने देगा, तो मैं भी नहीं बना दे, उसमें उसने मुझे और आपको इस्तेमाल करना है। और कमजोर मसीही वालदैन जो है वो सबसे ज्यादा शिकार होते हैं। तीसरी बात, वक्त की किल्लत का हमारे पास एक बहुत बड़ी एक्सक्यूज है। सुबह हम जाते हैं, अर्ली मॉर्निंग जाते हैं जॉब पे, शाम को आते हैं, वी गेट टायर्ड, वी ईट एंड देन स्लीप, दैट्स इट, खत्म, दैट्स हाउ वी डू एवरीवन, हम ईच एंड एवरी वन ऑफ अस, वक्त की किल्लत का हमारे पास सबसे बड़ा एक एक्सक्यूज है। हम सबको वक्त दे सकते हैं, खुदा को नहीं देना, ये बड़ा मुश्किल काम है। क्यों? आपको मालूम नहीं है कि ये आप नहीं कर रहे, आपसे करवाया जा रहा है। Someone is behind you, उसके हाथ में कंट्रोल सिस्टम है आपका, और वो आपको कह रहा है कि ये नहीं करना। वक्त की किल्लत की एक्सक्यूज जो है ये वो करते हैं जो करना नहीं चाहते। जैसे हम कहते हैं ना यार मिलना है, तो फिर वक्त ही वक्त है, नहीं मिलना बहाने बहाने है ना, तो बहाने बहाने। इसी तरह खुदा के मामले में भी यही है, अगर आप उसकी हजूरी में जाना चाहते हैं तो देन यू विल मेक इट, और अगर नहीं जाना चाहते तो फिर आई वाज बिजी, मेरी जॉब आ गई, मेरा काम आ गया, मेरा ये हो गया, वो हो गया। चौथे नंबर में एक बहुत बड़ी प्रॉब्लम में से टेलीविजन और सेल फोन जो है, ये एडिक्शन जो है, इसने हमें आहिस्ता 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 कई एक चीजों से जो है वो कमजोर कर दिया। इसका बेहतरीन इस्तेमाल आप अपने बिजनेस के लिए, अपने काम के लिए, अपने कारोबार के लिए, अपनी फैमिली से कनेक्ट रहने के लिए, ये बेहतरीन इस्तेमाल आप में है। मगर इसके साथ साथ जरा एवं बैक फेसबुक चेंज करी जा रहे हैं, करी जा रहे हैं, करी जा रहे हैं, पता ही नहीं चलता कि अद्धा घंटा लंघ गया, इंजन कर रहे हैं, बिलीव में इंजन कर रहे हो, हर रोज पा देता तस्वीर ना, ना ये हमारे कमेंट चल रहे हैं, आपने दूसरी भी देखनी, ओहो, और वो आहिस्ता आहिस्ता आपकी आंखें थकती हैं इसे देखने से, आहिस्ता फिर दुआ नहीं रहे, अपना स्क्रीन टाइम चेक करेंगे तो फिर आपको मालूम पड़ेगा किस चीज पे आपने ज्यादा वक्त लगाया हुआ है। और टेलीविजन, सेलफोन्स, ये हमारे खानदानों को और खानदानी मजबूत के ज्ञान में बहुत बड़ी रुकावट है। सारा दिन काम करके आए, अब अगर ये कपिल शर्मा शो ना देखा तो क्या नहीं देखा, ये तो बनता है ना, है? थोड़ी देर हमारे मुंह में स्माइल भी तो आनी चाहिए, ही मेक्स अ स्माइल, He makes us smile, है ना? He makes us happy. मगर वो दुआ वाला टाइम अगर आप कपल शर्मा को दे रहे हैं तो तुम चुनाव गलत बंदे का कर रहे हो, आप गलत आदमी का चुनाव कर रहे हैं। तो टेलीविजन, सेलफोन्स, ये प्रॉब्लम है। अगली बार मादियत पसंदी का जोर, मटीरियलिज्म जो है ये आहिस्ता आहिस्ता इतना है कि हम मसीही हलकों से निकलते जा रहे हैं, निकलते जा रहे हैं, निकलते जा रहे हैं। मादियत पसंदी क्या है? जर का नशा जो है, जर की दौड़ जो है, उसके सिलसिला में पांचवी बात, छठी बात, खानदानी मजहबों के इल्म की कमी। हमने सिर्फ चर्च जाने के तालुक से सीखा हुआ है मगर खानदान में मजहबे के तालुक से नहीं सीखा कि किस कदर अहम है ये इल्म जो है खानदानी मजहबे का। माँ बाप अपने घुटनों के बल होकर रोजाना बैठे हो, इकट्ठे बैठे हो रोजाना, आप घुटनों के बल हो, आपके बच्चे आपको देखेंगे तो जो बच्चे मिलते हैं कि लड़न रहे हैं, चलन रहे हैं, शो देख रहे हैं, आर्ग्यूमेंट्स कर रहे हैं, फाइट चल रही है, सब लोग दे गोइंग टू डू द सेम बिलीव। आइए इस चैलेंज को ऑन करें, अपने खानदान में मजहबे के क़याम की तरफ बढ़े, जो भी रुकावटें हैं कमजोर मसीही वालदैन ना बने बल्कि मजबूत मसीही वालद और वालदा बने, और अपने अमल से अपने बच्चों के लिए ऐसी बुनियादें कायम करें जो एक लेगेसी छोड़ के जाए। क्या हमारा बाप वो भी दुआ करते थे सुबह 4 बजे, हम भी सुबह 4 बजे पाते, हम घुटनों के बल होते हैं क्योंकि हमारे वालदैन भी घुटनों के बल होते हैं। आइए सर कुछ कर।